सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सीताराम ओझासँगै दीपक जोशीको नमस्कार।
सुरुमा यस प्रसारणका प्रमुख खबरहरू।
काङ्ग्रेसको गढ रहेको डडेलधुराको अमरगढी किल्ला एमालेले भत्कायो, धनगढीमा आफ्नै जिल्ला अध्यक्षको ओडामा एमालेको पत्ता साफ।
प्रदेश नम्बर 7 का 88 वटा स्थानीय तहमध्ये 20 वटा स्थानीय तहको नतिजा सार्वजनिक। नेकपा एमाले 11 र नेपाली कङ्ग्रेस 8 वटा स्थानीय तहमा विजयी। माओवादी केन्द्रले पनि प्रधानमन्त्री दिवाको गृह जिल्लाबाट खाता खोल्यो।
अत्यधिक चासोका साथ हेरिएको धनगढी उपमहानगरको मतगणनाको कार्य कछुवा गतिमा, गणक टोली बढाएर मतगणनालाई तीव्रता दिन माग। स्थान अभावले गणक टोली बढाउनै नसकिने मुख्य निर्वाचन अधिकृतको दावी।
र झडपका कारण स्थगित गरिएको बझाङको पाण्डु उच्च मावि मतदान केन्द्रमा आज मतदान सम्पन्न। अछाममा भएको झडपका 2 जना घाइतेलाई काठमाडौँ लगियो।
खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फिल हुन्छु।
होइन, कस्तो किताब नै थिएन भन्छ यो?
हो भने किन्न त खोजेको कतै पाइएन।
ओहो, चुवाई पुस्तकको बारेमा थाहा छैन तलाई? प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्य पुस्तकका गाइड, गेस्ट पेपरहरू, एचए, अनमी, ल्याब असिस्टेन्स, लोक सेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, गेस्ट पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। चुवाई पुस्तक पसल पाठ मोड धनगढी 091-5-25-246।
देशव्यापी रूपमा सुपरिचित उच्च अनुशासन, उच्च परीक्षाफल, आधुनिकतम पूर्वाधार सहितको यस नास्टमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। देशव्यापी रूपमा सुपरिचित तथा सहृदय र परिश्रमी अभिभावकत्वको भूमिका सहित स्नेही शिक्षण जनशक्तिको मार्गदर्शन र अनुशासन सम्पन्न जेहेन्दार सहपाठीहरूको संगतमा कक्षा 11 मा अध्ययनार्थ भर्ना हुन आह्वान गर्दछौ।
कक्षा 11 को प्रवेश परीक्षा यही असार 26 गते बिहान 8 बजेबाट हुने बेहोरा सम्बन्धी सबैमा जानकारी गराउँदछौ। नास्ट माध्यमिक विद्यालय उत्तर बेहडी धनगढी, फोन नम्बर 091-5-21-312 र 523-312।
आजको खबर अब विस्तारमा। धनगढी उपमहानगरपालिकामा मतदानको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि मतगणनाको समयमा आएर भने निर्वाचन आयोगका कर्मचारीको कमजोरी लथालिङ्ग देखिएको छ। मतगणनामा व्यापक ढिलाइ भइरहेको छ भने प्राप्त नतिजा बदर तथा सदरमतको तथ्याङ्क समेत राम्रोसँग रुजु नगरिँदा अन्योलता बढेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयको कमजोरीका कारण सञ्चारकर्मीहरूले सहजै सूचना पाइरहेका छैनन् भने मतगणना अत्यन्तै सुस्त गतिमा हुँदा आम नागरिकहरू हैरान भएका छन्। यस सम्बन्धी यो रिपोर्ट सुनौ।
कैलाली जिल्लाकै अन्य स्थानीय तहको मतपरिणामहरू धमाधम सार्वजनिक भइरहँदा सबैको चासोको बिन्दु रहेको धनगढी उपमहानगरपालिकामा भने कछुवा गतिमा भइरहेको मतगणनाका कारण उम्मेद्वार र परिणाम जान्न उत्सुक मतदाता निराश र हैरान हुने अवस्था सिर्जना भएको हो। मतगणना स्थलमा भद्रगोलको अवस्था देखिएपछि उम्मेद्वारहरूले पनि विरोध जनाएका छन्। नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेद्वार निरपबहादुर ओड।
व्यवस्थित तरिकाले अहिले हामीले 1.5 घण्टा रोकेका छौँ, यसलाई व्यवस्थित तरिकाले लगेर जाने, छिटोभन्दा छिटो कर्मचारीहरूको पनि थपथाप गराएर छिटोभन्दा
क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा भइरहेको मतगणना स्थलमा कुशल व्यवस्थापनको अभावमा भद्रगोल मचिएको हो। पर्याप्त जानकारीको अभावमा गणकहरूले प्राप्त परिणाम रुजु समेत गर्न सकिरहेका छैनन्। नेकपा माओवादी केन्द्रबाट धनगढीको मेयर पदका उम्मेद्वार राम समज राणा।
लाउन्सहरू हुन्छ होइन, लाउन्समा तपाईँको कति मत फस्यो र यति मतमा यति चाहिँ बदर, यति चाहिँ फलाना पार्टीको, यति चाहिँ यो पार्टीको भनेर त्यो क्लियर नभएको हुनाले र त्यो चिज चाहिँ स्पष्ट आउनु पर्यो, जनताले सुन्न पाउनु पर्छ। एकदम ढिला सुस्ती भएको छ, सबैलाई आतुरी छ होइन, हामीले पनि भनेको छ एकदम व्यवस्थापन र अलिकति कर्मचारी थपेर पनि अलिक अगाडि बढाउनु पर्छ।
धनगढी उपमहानगरपालिकाको मतगणना सम्बन्धी व्यवस्थापन तत्काल सहज हुने गरी सुधार गर्नुपर्ने देखिएको छ। कछुवा गतिमा मत परिणाम आउने र त्यसमा पनि आवश्यक सबै सही सूचना प्राप्त नहुँदा सञ्चारकर्मीहरू समेत अप्ठ्यारोमा परेका छन्। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर सत्याल।
प्रदेश नम्बर 7 को सबैको चासो भएको एउटा मात्र उपमहानगरपालिका धनगढीको जो मतगणना हिजोबाट
भएको छ। यो एकदमै सुस्त र ढिला भएको छ। जसरी संचार कर्मीहरूलाई सूचना दिनुपर्ने हो त्यो दिन सकेको अवस्था छैन। अहिले पनि कति मत बदर भएको छ, कति मत कोले पाएको छ, कस्तो पाएको छ त्यो स्पष्ट आउँदैन।
मतगणनामा ढिलाइ गरेर आलोचना खेपिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीलाई मतगणनाका क्रममा कुशल र विवादरहित व्यक्तिलाई गणनाको कार्यमा नखटाइएको आरोप पनि लागेको छ। धनगढी उपमहानगरपालिकाकै कर्मचारीहरूलाई मतगणनामा खटाएकोले उनीहरूले दलीय संयन्त्रमा रहिसकेका उम्मेद्वारको पक्षमा रही धाँधली गर्न सक्ने भन्दै स्वतन्त्र मेयर पदका उम्मेद्वार गोपाल हमालका समर्थकहरूले विरोध जनाएका छन्। मेयर पदमा उठेका कुनै उम्मेद्वारलाई लाखौं रकम उठाएर चन्दा दिने कर्मचारीहरूलाई गणनामा राख्न नहुने बताउँदै मेयर पदका स्वतन्त्र उम्मेद्वार गोपाल हमाल,
सुस्त गतिमा भएको कारणले गर्दाखेरि हामीलाई के शंका लाग्यो भने अब यो यहाँ धाँधली हुने सम्भावना बढी देखियो, यो गलाउने रणनीति अख्तियार गरे जस्तो लागेको छ एउटा कुरा। अर्को कुरा के भने बदर मत र सदर मत चाहिँ नि साइन गराउने गरिया छैन, जस्तो बदर मत त सिग्नेचर गराउनु पर्यो नि त। जस्तो अहिले मेयरको खाली ठाउँ छ, धेरैजनाको खाली ठाउँ भएको मतपत्रमा भोलि त्यसमा छाप लगाएर सदर गराइदियो भने कसरी थाहा पाउने? हाम्रो मुद्दा भनेको उपमहानगरपालिकाको भ्रष्टाचार शून्यमा झार्ने भन्ने हाम्रो प्रतिबद्धता हो। जनताले त्यो आधारमा पनि हामीलाई मत दिएका हुन्। अब अहिले आएर त्यही कर्मचारीलाई अहिले त उपमहानगरपालिकाको कर्मचारीलाई यदि चाहिँ यहाँ मुख्य काउन्टिङमा चाहिँ मुख्य जिम्मेवारी दिएर राखेको छ भनेपछि उनीहरूले चाहिँ नि स्वतन्त्र उम्मेद्वार प्रति न्याय गर्छन् भन्ने कुरा मलाई चाहिँ विश्वास छैन। किनभने हाम्रो अभियान भनेको भ्रष्टाचार विरुद्धको अभियान हो, जसको विरुद्ध हामी भोलि आइसक निर्वाचित भएर आएपछि जसको विरुद्ध हामी उत्रिनेवाला छौँ त्यो मान्छेलाई नै यहाँ अहिले प्रमुख जिम्मेवारी दिएर राखेको छ।
अहिले मतगणनामा ढिलाइ गरेर सबैलाई आलस्य पार्दै मतपरिणाममा धाँधली गर्न प्रपञ्च हुन सक्ने भएकाले तत्काल गणक टोली बढाएर मतगणनाको कार्यलाई कछुवा गतिबाट खरायो गतिमा ढाल्नु पर्ने धेरैको माग छ। तर शुक्रबार दिउँसोबाट मतगणनाको कार्यमा सुधार गर्न लगाइएको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,
तीनवटा ठाउँलाई बढाएर पाँच ठाउँबाट गणनाको सुरुवात भएको छ। गणना गर्दै जाँदाखेरि कुनै अप्रिय घटना नघटोस्, सडपका घटनाहरू नहुन् अथवा मतपत्रमाथि छेडछाड हुने खालका कुनै पनि गतिविधि नहुन् भन्ने कुरामा हामी सतर्क छौँ, सजग छौँ। र त्यस्ता गतिविधिलाई निगरान र नियन्त्रण गर्नको लागि गणना हुने तिनटै कोठामा र मानिसहरूको ओहोर दोहोर हुने बाटो छ, त्यो बाटोमा पनि सिसिटिभी जडान गर्ने काम भएको छ। अब हामीलाई आशा छ अब मतगणनाको काम पनि छिटो छिटो अगाडि बढ्छ।
मतगणनाको काम समयमै नसक्ने हो भने निर्वाचनको ह्याङ ओभर लामो हुनेछ। त्यति मात्र होइन, निर्वाचनको परिणाम अस्वीकार गर्ने र त्यसप्रति अनेकन आशंका बढाउने काम पनि हुन थाल्नेछ। त्यसैले आयोगका कर्मचारीहरूले सुधारिएको पद्धति लागू गर्दै मतगणनाको कार्यमा तीव्रता दिन आवश्यक छ। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
यस्तै स्वतन्त्र मेयर पदका उम्मेद्वारका प्रतिनिधिले धनगढी उपमहानगरपालिकाका कर्मचारीलाई मतगणनामा नराख्न माग गरेका छन्। उपमहानगरपालिकाका कर्मचारीले कङ्ग्रेसका मेयर पदका उम्मेद्वार निरपबहादुर ओडलाई समर्थन गरेकाले गणनामा धाँधली हुने भन्दै गणनामा नराख्न माग गरिएको हो। उपमहानगरपालिकाका केही कर्मचारीलाई आज गणनाबाट हटाइए पनि उपमहानगरपालिकाका प्रवक्ता सुरेन्द्र कार्कीसहितका केही कर्मचारी अझै गणनामा रहेको र गणनाबाट नहटाएको भन्दै उनीहरूले विरोध गरेका छन्।
क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा भइरहेको मतगणनामा धेरै ढिलाइ भएको छ। बिहिबार बिहान 9 बजेदेखि केही बेर अघिसम्मको 33 घण्टामा 3,500 मत पनि गनिएका छैनन्। यही अनुपातमा मतगणना हुने हो भने 1 घण्टामा लगभग 100 मत गनिनेछन्। यसका लागि 24 घण्टा मत गनियो भने पनि 22 दिन लाग्ने देखिन्छ। बिहिबार 3 गणक टोली परिचालन गरिएकोमा शुक्रबार भने 5 टोलीले मतगणना गरिरहेका छन्। 5 गणक टोली बढाइएन भने धनगढीको मत परिणाम आउने महिना दिन लाग्ने देखिन्छ। यसपालि निर्वाचन आयोगले जुनसुकै पनि स्थानीय तहको मतगणना 7 दिनभित्र गरिसक्नुपर्ने निर्देशन दिए पनि धनगढीको गणना हेर्दा त्यस्तो नहुने देखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने गणक टोली बढाउनै नसकिने बताएको छ। आखिर किन गणना स्थलको व्यवस्थापन चुस्त दुरुस्त भएन? सहकर्मी शिवराज भट्टले मुख्य निर्वाचन अधिकृत धनसिंह महरासँग कुराकानी गरेका छन्।
झन् झन्डै 36 घण्टा भइरहेको छ मतगणना धनगढी उपमहानगरपालिकाको, किन ढिलाइ भइरहेको हो?
ढिलाइ भइराखेको उसमा त हामी पनि सहमत छौँ, ढिलो भएको छ। विभिन्न जटिलताहरू छन् मतपत्रमा, मतपत्र ठुलो छ, हामीले 44 लाइन हेर्नुपर्ने अवस्था छ। यसमा हामीले प्रशिक्षण दिएका प्रशिक्षित मतगणना अधिकारीहरू छैनन्। यो हामीले सिफ्ट वाइज गर्दाखेरि प्रत्येक सिफ्टमा हामीले यिनीहरूलाई फेरि अनुशिक्षण दिएर, कर्मचारीलाई मात्र अनुशिक्षण दिएर भएन, त्यहाँ बस्ने विभिन्न उम्मेदवारका प्रतिनिधिहरूलाई पनि प्रशिक्षण दिनु पर्यो। अनि एउटा सिफ्टको सिद्धि अर्को सिफ्टको तयारी को लागि त्यही अनुसार कागजात तयार गर्नु पर्यो। पहिले हामीले पाँचवटा सिफ्ट चलाएका छौँ र पाँचवटा सिफ्ट चलाउनको लागि हामी त्यही अनुसारको फर्निचरहरू, टेबलहरू, कागजातहरू सब तयार गर्दाखेरि अलिक ढिला भएको हो। सिफ्ट बढाउनुको लागि कर्मचारी बस्ने र त्यो छनौट गर्ने ठाउँ छैन, यहाँ मतगणना स्थलको ठाउँको अभाव छ। स्वास्थ्य तालिम केन्द्रको हल लिएका छौँ, तिनवटा हल लिएका छौँ, चारवटा हल हुन्, चारवटा हलमा एउटा हलमा हाम्रो मतपेटिकाहरू रहेका छन्, तिनवटा हलमा हामीले मतगणनाहरू सुचारू गरिरहेका छौँ।
त्यो जुन सबभन्दा ठुलो हल छ त्यहाँ अझै दुईवटा सिफ्ट थप्न सकिन्छ, त्यहाँको मतपेटिका अरू कुनै कोठामा सारेर त्यहाँ मतगणना गर्न सकिँदैन?
त्यहाँ अब सम्भव छैन, किनभने त्यहाँ दुईवटा सिफ्ट मात्र होइन, त्यो अरू कोठाहरू नै छैनन्, ती मतपेटिकाहरू राख्ने कोठाहरू नै नभएको हुनाले त्यो सबभन्दा ठुलो हल राखिएको हो। हामीले मतपेटिकाहरू एकमाथि अर्को चढाएर राख्ने हो, खाँदेर राख्ने हो भने सुरक्षणशीलहरू तोडिने या बिगारिने अवस्था हुन्छ, त्यसले झन् विवादको जड सिर्जना हुन्छ। र खोजेको बेलामा तुरन्तै हामीले कुन वडाको खोज्ने हो, कुन वडाको कुन बुथको खोज्ने हो, त्यो हामीले भेट्टाउने हिसाबले हामीले त्यहाँ भण्डारण गरेको हुनाले त्योभन्दा अर्को उपयुक्त ठाउँ मतपेटिका राख्नु भएको हुनाले हामी त्यो ठुलो कोठामा राखिएको हो।
जसरी यही पनि छात्रावासको उतापट्टि हल छ, छात्रावासको भवन छ, यहाँ ग्यालेरीमा स्पेस छ, यिनीहरूलाई प्रयोग गर्न सकिँदैन?
ग्यालेरीमा त कुनै हिसाबले मान्छे आवत जावत गर्ने साँगुरो भएको अवस्था छ, त्यहाँ सकिँदैन। र छात्रावासको हलमा पनि बाहिरको बाटो भएर जानुपर्ने अवस्था छ, भवनभित्रबाटै त्यहाँ छात्रावासमा जाने अवस्था छैन।
भनेपछि पाँचवटा गणक टोली भन्दा बढाउन सक्ने अवस्था छैन भने यसले तीव्रता कसरी पाउला? फेरि यही आधारमा हो भने त झन्डै हामीले हिसाब गर्दाखेरि 45 दिन लाग्ने देखिन्छ।
यसको लागि के हो भने सबै राजनीतिक पार्टीका साथीहरू सहमति भयो भने विकल्प त हामी खोजिरहेका छौँ नि, के विकल्प त उहाँहरूलाई पनि हामीले सल्लाह दिनुहोस् भनिरहेका छौँ। उहाँहरूले लगेसो गरौँ सबै सहमत हुनुभयो त हामीले यहाँ अत्य ठाउँमा लगेर गरौँ भन्ने कुरामा सहमत हुनुभयो भने त हामी त्यही अनुसार कदम चाल्छौँ नि। उम्मेद्वार साथीहरूमा पनि सबैमा एकमत छैनन्।
गणक टोली बढाउँ भन्नुमा त उम्मेद्वारहरूको मतभेद छ र त्यसमा
यो भवनभन्दा बाहिर लैजाँदाखेरि कसरी लैजाने? यो भवनमा त यति हो ठाउँ, ठाउँ छँदै छैन। विगतका चुनावहरूमा संसदीय चुनावहरूमा पनि यही ठाउँमा भएको हो। अब यो भन्दा बाहिर लैजाँदाखेरि हामी धेरै टाढा लैजानु पर्ने, कबड हल भनेको धेरै टाढा हो, मतपेटिका यहाँबाट दुई ठाउँमा व्यवस्थापन गर्न धेरै अप्ठ्यारो पर्छ। यसैमा पनि अब दुईवटा विकल्प के हुन सक्छ भने एउटा टोलीमा कतिजना राखिन्छ त्यहाँ हाम्रो प्रतिनिधिहरू थोरै भइदियो भने जसरी एउटा ठाउँमा चार ठाउँमा हाम्रो मतगणना भएको छ भने कुनै दलको साथीले एक ठाउँ बस्ने, कुनै दलको एक ठाउँ बसेर यसरी मिलेर बस्दिने हो र केही विवाद आयो भने त्यो ठाउँको सफल हेर्ने गरेर त्यसरी एउटा कोठामा 8-10 मात्रै बसिदिने हो भने पनि केही समस्या समाधान हुन सक्छ। अब एउटा मतगणना स्थलमा एउटा टोलीमा 10-12 ती प्रतिनिधि बस्दाखेरि त एक त्यहाँ दुई कोठामा गर्दाखेरि 20-25 तिनै हुने भयो, तिन गर्दाखेरि 30-40 हुने भयो। त्यही हिसाबले सुरक्षाकर्मी, त्यही हिसाबले कर्मचारी गर्दा कोठाको कम भएको छ। त्यही ठुलो कोठामा तिनवटा गर्न सक्छौँ, अर्को सानो कोठामा एउटा औ थप्न सक्छौँ, 7-8 त बनाउन सक्छौँ नि, तर उहाँहरूले समझदारी गरिदिनु पर्यो।
अब एउटा अर्को पनि कस्तो आरोप आयो भनेपछि बस्ने प्रतिनिधिहरूले मत बदर भयो अथवा मतपत्र खाली भेटियो भने त्यसलाई गणना गरिसक्ने बित्तिकै त्यसलाई मुचुल्का उठाएर कुनै एउटा ठाउँमा राखिदिनु पर्छ, तर त्यो हिजोदेखि आजसम्मका त्यसरी मत बदर भएकाहरूमा पनि मुख्य निर्वाचन अधिकारीको सिग्नेचर नभएर मुचुल्का नउठाएर त्यत्तिकै राखेको छ भन्ने पनि आयो, के त्यस्तो भइरह्यो?
यो वास्तवमा हाम्रो जसले मतपत्रको व्यवहार बुझेका छन् उसको लागि मात्र। जसरी मान प्रमुखको बदर भयो भने अब त्यो प्रमुखको बदरको उसमा कहाँ अरूको त सदर छ नि त, प्रमुखको काटेर छुट्टै मुचुल गरेर राख्ने त होइन नि। हाम्रो मतपत्र त एउटा मात्र 7-8 छन्, त्यो 7-8 हो भने त्यसो भए त्यो मिल्दैन, राख्नै मिल्दैन। हाम्रो निर्देशनमा के भन्छ भने एउटा मत बदर भयो अरूको सदर छन् भने त्यो सदर सरह नै प्याकिङ गर्ने भन्ने व्यवस्था हो, त्यो यो नबुझ्ने मान्छेले मात्र हो। पहिलेको
हजुर जसरी खाली मतपत्र पनि धेरै भेटिए, कुनैमा स्वास्थ्य चिन्ह लगाएको छैन, तिनीहरूलाई पनि अलग पारेर क्यान्सल गरिदिएन, मुख्य निर्वाचन अधिकारीले तुरन्तै क्यान्सल गरिदिनु पर्थ्यो, यो त्यसमा कसैले दोस्रो पटक स्वास्थ्य नहानुस् भन्नका लागि भन्ने गुनासाहरू पनि आए, त्यो अझै पनि ती थन्काएर राखिएका हुन् अथवा क्यान्सल भइसके?
त्यस्तो नलागेको त मैले देखाएको छैन, कसले भन्यो के भयो कुन उसमा देखे मेरो जानकारीमा छैन अहिलेसम्म, तर कुनै न कुनै छाप लागेका या 7-8 छाप हान्न भन्नेमा 3 सदर भएका, 3 बदर भएका या 4 बदर भएका यस्ता यस्ता मतपत्र हुन्, ती सदरै चलाउने मानेर सदर छ नै प्याक हुने, त्यो हाम्रो निर्देशिकामा नै त्यही छ।
गणकमा पनि जसरी उम्मेद्वारहरूको विरोध गरिरहेका व्यक्तिहरू अथवा कुनै अमुक उम्मेद्वारको पक्षमा लागेका व्यक्तिहरूलाई मात्रै गणकमा राखियो भन्ने खालको पनि बिहान स्वतन्त्र मेयर पदकै उम्मेद्वारले पनि धेरै सार्वजनिक मिडियामा पनि भन्नुभयो। त्यसरी कुनै अमुक उम्मेद्वारका लागि त्यही संगठनका मान्छेहरू अथवा त्यही उहाँकै नजिकको मान्छेहरू राखिया हो कि के चाहिँ हो? यो आरोप पनि आयो मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई।
मुख्य निर्वाचन अधिकृतले त मान्छे चिन्दैन पनि, मुख्य निर्वाचनले चिन्ने पनि होइन, कसो हो कसैको लोगो लगाएर या प्रचार प्रसार कसैको भनौँ उम्मेद्वारको केही चिन्न झल्किने गरी आयो भने त चिन्ला पनि न नभए फेसले मुख्य निर्वाचनले चिन्दैन, कर्मचारीको व्यवस्थापन गर्ने भनेको हामी सबै भनौँ न निर्वाचन कार्यालय हामी सबै मिलेर कहाँ कहाँसम्म कर्मचारी ल्याउने हो। अब एउटा कुरा के हुन्छ भने त्यो मतगणना गर्दाखेरि हो मतगणनामा बस्दाखेरि प्रतिनिधि भए बेलामा त्यस्ता कुनै उम्मेद्वार प्रति समर्पित भएका या उसलाई समर्थन गर्ने व्यक्तिहरू त्यहाँ बसेका छन् र अरू कुनै एजेन्टहरू छैनन्, उसले के मोनोपोली गर्छ कि उसले के बेढङ्गले गर्छ कि भन्ने कुरा चाहिँ हेरौँ स्वाभाविक हो। तर अरू पनि दस बाह्रजना त्यहाँ बसेका बेलामा उसले के गर्न सक्ने हो र त्यहाँ मतपत्र सबैलाई देखाउने हो, मतपत्रमा उसले तलमाथि गर्ने कुरा गर्नै सक्दैन या कुनै रुजु गर्दाखेरि तलमाथि गर्ने हो त्यो सबै टिपेका हुन्छन्। ब्रोडकास्ट गर्ने कुराहरू त्यहाँ ब्रोडकास्ट भए सबैसित हुन्छ, त्यो डाटा अहिलेसम्म डाटामा तलमाथि भयो खपघट भयो भन्ने कुरा नआएको अवस्थामा त अब अरू के भन्न सकिन्छ र यसमा।
जसरी नगरपालिका र जिल्ला विकास समितिका कर्मचारीहरूलाई गणनामा राख्नु भएन, उनीहरूले अमुक कुनै दललाई सहयोग गरिरहेका छन् भन्ने कुरा पनि बिहानदेखि अहिलेसम्म यो चर्चाको विषय भएको छ। नगरपालिका अथवा जीविसका गणक टोलीका कर्मचारीहरूलाई अबदेखि नआउनु भनेर फिर्ता पठाइयो हो,
त्यसै त नभनौ अब कुनै गयो होला न कुनै कारणवश अब खै त्यसो त नभनौ, मलाई त्यो राम्ररी थाहा छैन। कुनै यस्तो कसैको त्यसमा असहमति रहन्छ भने त्यो कर्मचारीलाई हामीले राख्नु पर्ने आवश्यकता पनि केही छैन, किनभने कर्मचारी अरू पनि भेटिहाल्छन् त्यहाँ बस्ने एजेन्टहरूले पनि यसको क्रियाकलाप राम्रो छैन यो कुनै अमुक व्यक्तिलाई अमुक पार्टीलाई यसले बढी च्यापेको छ भन्ने कुरा देखिनु पर्यो। त्यो कुरा त्यहाँ बसेका उम्मेद्वारहरूका एजेन्टहरूबाट हामीले आयो भन्ने बित्तिकै हामी चेन्ज गरिदिन्छौँ।
अब क्षेत्रीय निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकारीको कार्यालयको बिचमा पनि तालमेल मिलिरहेको छैन, कुराकानी मिलिरहेको छैन भन्ने खालको आरोप पनि बाहिर छ, त्यस्तै हो
खै तालमेल त के तालमेल भन्ने, उहाँहरू सरहरू यहाँ आइराख्नु भएको छ तालमेल मिलाएको त के मिलेको छैन भन्ने कुरा होइन। अब उहाँहरू प्रायः उहाँहरू दुई हिसाबले हेरिराख्नु भएको छ, अफिस पनि हेर्नुहुन्छ यहाँ पनि आउनुहुन्छ होइन। तालमेल त अब निर्वाचन आयोगले दुईवटा काम बाँडिदियो हामीलाई, एउटा लजिस्टिकको व्यवस्था गर्ने निर्वाचन कार्यालयलाई, अरू बाँकी मतदान अधिकृत खटाउने मतपेटिका बाँड्ने आएका मतपेटिका गनिदिने निर्वाचन घोषणा गर्ने यसलाई अब काम दुईटा
त्यही दुईटै काममा लजिस्टिकको काममा उसले लापरवाही गर्ने अरू म्यानेजमेन्टको काममा यताबाट पनि त्यो कोर्डिनेसन नभएको अवस्था हो अहिले।
त्यसो त मन लाग्दैन त्यसो त के किनभने मत कर्मचारी खटाउनमा हाम्रो समयमा पुग्यो, समयमा मतपेटिका त ल्याए नि सुरक्षित मतपेटिका ल्याएको छन्, अहिले त्यसमा त कसैको बेमती छैन नि,
त्यो हल्ला मात्रै हो
त्यो त त्यसमा खत्य त होला जस्तो मलाई लाग्दैन।
अब केही धनगढी उपमहानगरपालिकाको मतगणना स्थलमा देखिएका रोचक प्रसङ्गहरू। कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्रकारका लागि कुनै व्यवस्था नगरिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तिरपाल हालेर मिडिया सेन्टरको व्यवस्था गरिदिनु भएको छ। उहाँले आफ्नै रकमले चिसो खानेपानीको व्यवस्था पनि गरिदिनु भएको हो। तिरपाल हालेर 15 कुर्सी राखिदिएपछि बिहिबार दिनभर चर्को घाममा समाचार सङ्कलन गरेका पत्रकारलाई आज भने सहज भएको छ।
धनगढी उपमहानगरपालिकामा बदर मतको हिसाब नराखिएपछि विरोध 6 मतगणना स्थगित भएर फेरि सुरु गरिएको छ। स्वतन्त्र मेयर पदका उम्मेद्वार गोपाल हमालले बदर र खाली भेटिएका मतहरू गणक टोलीले हिसाब किताब नराखेको, मुख्य निर्वाचन अधिकृतले पनि बदर मतको संख्याको मुचुल्का नै तुरुन्तै नबनाएर संकलन गरिराखेको आरोप स्वतन्त्र पदका उम्मेद्वार हमालले लगाउनु भएको छ।
धनगढी उपमहानगरपालिकाका कर्मचारीले मतगणनामा धाँधली गरेको आरोप लागेको छ। नगरपालिकाका कर्मचारीले स्वतन्त्र मेयर पदका उम्मेद्वारको मत घटाएर भनेको र कङ्ग्रेसका मेयर पदका उम्मेद्वारको मत बढाएर भनेपछि स्वतन्त्र समर्थकले विरोध गरेका छन्। विरोध भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपमहानगरपालिकाका लेखा अधिकृत सहितका कर्मचारीलाई गणनाबाट हटाएपछि मतगणना सुरु भएको छ।
धनगढी उपमहानगरपालिकाको गणना स्थल क्षेत्रीय तालिम केन्द्रको 5 गणक टोलीलाई सिसी क्यामेराको दायरामा ल्याइएको छ। मतपत्र च्यात्ने र गणनामा धाँधली भएको गुनासोपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले 5 गणक टोली देखिने गरी सिसी क्यामेरा जडान गरिएको बताउनुभयो। उहाँले कसैले मतपत्र च्यात्न खोजेमा त्यसको पहिचान र प्रमाणका लागि यस्तो गरिएको बताउनुभयो। उहाँले एकपटक माइकमा भनेर नतिजा सम्झना नहुने भएकाले डिस्प्ले बोर्डको पनि व्यवस्था गरिएको बताउनुभयो।
नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष दीर्घ चौडारीको बसोबास रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर 1 एमालेको पत्ता साफ भएको छ। वडा नम्बर 1 2400 मतगणना हुँदा एमालेका मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशीले 191 मत मात्रै ल्याउनु भएको छ। 1 नम्बर वडाबाट कङ्ग्रेसले 869 र स्वतन्त्र मेयर पदका उम्मेद्वार गोपाल हमालले 815 मत ल्याउनु भएको छ भने माओवादीले 181 मत ल्याएको छ।
धनगढीको मेयर पदमा 14% मत बदर भएका छन्। वडा नम्बर 1 2400 मतको गणनासम्म मेयर पदमा मात्रै 356 मत बदर भएका छन्। उपमेयरमा यो प्रतिशत अझै बढी छ। मेयर पदमा धेरैले मकैमा र पार्टीका मेयर पदमा पनि स्वस्तिक छाप लगाएकाले मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता नारायण ओझाले जानकारी दिनुभयो।
धनगढी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम दिनका लागि सहकर्मी नवराज पनि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नवराजी, धनगढी उपमहानगरपालिका लगायत जिल्लाको समग्र नयाँ ताजा मत परिणाम के छ बताइदिनुहोस् न।
धनगढी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अहिले पनि नेपाली कङ्ग्रेसका मेयरपदका उम्मेदवारले अग्रता दिइरहनु भएको छ। मेयर र उपमेयर सहित सम्पूर्ण पदाधिकारी र वडा अध्यक्ष र वडा सदस्यहरूमा पनि नेपाली कङ्ग्रेस अगाडि छ। मेयरपदका उम्मेदवारले पछिल्लो परिणाम सार्वजनिक 6 बजे भएको थियो, त्यही परिणाम अहिले आधिकारिक रूपमा हामीसँग पनि छ। 1195 साथ मेयरपदका उम्मेदवार मेरो वडा अगाडि हुनुहुन्छ भनेपछि उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले 1019 मतका साथ टक्कर दिइरहनु भएको छ। उहाँको प्रतिस्पर्धी मुख्य प्रतिस्पर्धी देखिनु भएको छ भने एमालेबाट मेयरपदका उम्मेदवार दुर्गा जोशीले 676 मत प्राप्त गर्नुभएको छ भने माओवादीका मेयरपदका उम्मेदवार रामसमज राणाले 289 मत प्राप्त गर्नुभएको छ। यस्तै उपमेयरमा नेपाली कङ्ग्रेसकै तर्फबाट उम्मेदवार बन्नुभएकी सुशीला मिश्र भट्टले 1320 मत प्राप्त गर्नुभएको छ। उपमेयरमा एमालेकी उपमेयरकी उम्मेदवारले 935 र माओवादीबाट उपमेयरकी उम्मेदवारले 503 मत प्राप्त गर्नुभएको छ। यो पछिल्लो झन्डै 6 बजे सार्वजनिक भएको थियो। यो जम्मा 3774 मत गणना भएको छ। अहिलेसम्म हिजो बिहान 9:30 बजेदेखि गणना सुरु भएकोमा अहिलेसम्म 3774 मत गणना भएको छ भने वडा नम्बर 1, 2 र 19 वडाको यो मत परिणाम हो पछिल्लो। सीतारामजी
नवराजजी, अब अन्य जिल्लाका अन्य स्थानीय तहको मत परिणाम तपाईँलाई कुनै प्राप्त भएको छ नयाँ?
गोदावरी नगरपालिकामा एमाले अग्रता लिएको छ। एमाले वडा नम्बर 2 र 3 विजय हासिल गरिसकेको छ। एमालेका मेयरपदका उम्मेदवारले 3048 मत प्राप्त गर्नुभएको छ भने उपमेयरका उम्मेदवारले 3006, त्यसै गरी नेपाली कङ्ग्रेस दोस्रो स्थानमा छ मेयरमा 2428 र उपमेयरमा 2628का साथमा भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ 1792 र 1348का साथमा। यसै गरी गौरीगङ्गा नगरपालिकामा नेकपा माओवादी केन्द्र अगाडि छ। नेकपा माओवादी केन्द्रले वडा नम्बर 11 विजय हासिल गरिसकेको छ। 1358 मतका साथ मेयरमा माओवादी केन्द्र अगाडि छ भने उपमेयरमा पनि 1294 मत प्राप्त गरेको छ। त्यसै गरी माफ गर्नुहोला, अहिले एमाले अग्रता लिएको छ गौरीगङ्गा नगरपालिकामा 20 मतले मात्रै 1378 मतका साथमा भने माओवादी केन्द्रको 1358 मत छ। त्यसै गरी नेपाली कङ्ग्रेसको 1045 मत रहेको छ। घोडाघोडी नगरपालिकामा 5363 मत गणना भइसकेको छ, जसअनुसार नेपाली कङ्ग्रेसले 1393 मत पाएर दोस्रो स्थानमा छ भने माओवादी केन्द्रले यहाँ पनि लिड गरेको अवस्था हो। 1595 मतका साथमा उपमेयरकी उम्मेदवार माओवादीबाटै 1545का साथमा अग्रे स्थानमा हुनुहुन्छ भने नेपाली कङ्ग्रेसबाट उपमेयरकी उम्मेदवारले 1194 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहेको नेकपा एमाले मेयरमा 1012 र उपमेयरमा 1020 मत प्राप्त गरेको छ। त्यसै गरी भजनी नगरपालिकाको पछिल्लो परिणाम अनुसार फोरम लोकतान्त्रिकको अग्रता कायम छ। फोरम लोकतान्त्रिकका मेयर पदका उम्मेदवारले 1409 र उपमेयरका उम्मेदवारले 1185, त्यसै गरी माओवादी केन्द्रका मेयर पदका उम्मेदवारले 1218 र उपमेयरका उम्मेदवारले पनि 1218 मत प्राप्त गर्नुभएको छ। एमाले 846 मेयरमा र उपमेयरमा 834 मत प्राप्त गरेको छ। बर्दगोरिया गाउँपालिकाको पछिल्लो परिणाम धेरै पुरानो छ, त्यसपछि प्राप्त भइसकेको छैन। यसै गरी सीतापुर नगरपालिकाको पछिल्लो परिणाम छ। सीतापुर नगरपालिकामा 7068 मत गणना भइसकेको, जसमध्ये फोरमले 1955, मेयरमा र उपमेयरमा 1845 मत प्राप्त गरेर अगाडि छ भनेपछि दोस्रोमा रहेको नेकपा एमाले 1449 मेयरमा र 1272 उपमेयरमा प्राप्त गरेको छ भने तेस्रोमा रहेको माओवादी केन्द्रले 1303 मेयरमा र 1306 उपमेयरमा प्राप्त गरेको छ। यसै गरी मोहनल गाउँपालिकाको एउटा मात्रै अपडेट प्राप्त भएको छ। मतगणना आज मात्रै सुरु भएको थियो मोहनल गाउँपालिकामा झन्डै 12 बजेदेखि, जसअनुसार माओवादी केन्द्र अगाडि छ मेयरमा 131 मतका साथ भने एमाले 258 मतका साथ र नेपाली कङ्ग्रेस 52 मतका साथ तेस्रो स्थानमा रहेको छ। चुरे गाउँपालिकामा नेपाली कङ्ग्रेसको अग्रता छ, एमालेको अग्रता तोड्दै नेपाली कङ्ग्रेस अहिले अग्रस्थानमा छ। चुरे गाउँपालिकाका अध्यक्षका उम्मेदवार नेपाली कङ्ग्रेसबाट 1392 मत लिएर अगाडि हुनुहुन्छ भने उपाध्यक्षमा 1360 मतका साथ अगाडि हुनुहुन्छ। त्यस्तै दोस्रोमा रहेको नेकपा एमाले 1288 अध्यक्ष र 1281 उपाध्यक्षमा प्राप्त गरेको छ। यसै गरी जोशीपुर गाउँपालिकामा 8900 मतगणना भइसकेको छ यो पछिल्लो परिणाम अनुसार, जसमा सङ्घीय समाजवादी फोरमले अग्रता लिएको छ। सङ्घीय समाजवादी फोरमले 2344 मत प्राप्त गरेको छ भने फोरम लोकतान्त्रिकले 1822 मत प्राप्त गरेको छ अध्यक्षमा। त्यसै गरी नेपाली कङ्ग्रेसले 1633 मत प्राप्त गरेको छ। यसै गरी लम्की नगरपालिकामा नेपाली कङ्ग्रेसको अग्रता छ। नेपाली कङ्ग्रेसका मेयर पदका उम्मेदवारले 1675 र उपमेयरका उम्मेदवारले 1440। त्यसै गरी नेकपा एमाले 1299 मेयरमा र उपमेयरमा 1511 मत प्राप्त गरेको छ। उपमेयरमा नेकपा एमाले अगाडि छ यहाँ, र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले 1114 मेयर र उपमेयरमा 1027 मत प्राप्त गरेको छ। यस्तै जानकी गाउँपालिकामा नेपाली कङ्ग्रेसले अग्रता लिएको छ। 1678 मतका साथमा नेपाली कङ्ग्रेसका अध्यक्षका उम्मेदवार अगाडि हुनुहुन्छ भने 1630 मतका साथमा नेपाली कङ्ग्रेसबाटै उपाध्यक्षका उम्मेदवार अगाडि हुनुहुन्छ। दोस्रोमा रहेको नेकपा एमाले 1479 र मेय अध्यक्षमा प्राप्त गरेको छ भने उपाध्यक्षमा 1630 मत प्राप्त गरेको छ। उपाध्यक्षमा नेकपा एमाले र नेपाली कङ्ग्रेसको बराबर मत छ। त्यसै गरी माओवादी केन्द्र 1181 अध्यक्ष र 1145 उपाध्यक्षमा प्राप्त गरेको छ। यो पछिल्लो मत परिणाम अनुसार हामीलाई प्राप्त भएको यही हो। र खास गरी कैलाली जिल्लामा 13 स्थानीय तहमध्ये फोरम लोकतान्त्रिकले 3, त्यसै गरी सङ्घीय समाजवादीले 1, त्यसपछि नेकपा माओवादी केन्द्रले 4, नेपाली कङ्ग्रेसले 3 र नेकपा एमाले 2 स्थानमा अग्रता लिएको अवस्था हो। सुतारामजी
हवस्, जानकारीका लागि धेरै धेरै धन्यवाद नवराजजी। उहाँ हुनुहुन्थ्यो सहकर्मी नवराज पनेरु, हामीलाई पछिल्लो अपडेट जानकारी गराउँदै हुनुहुन्थ्यो। अब हामी प्रदेशतिर लागौँ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर 7 मतगणना जारी छ। विभिन्न जिल्लाका स्थानीय तहमा सम्पन्न भएको मतगणना अनुसार प्रदेश नम्बर 7 20 स्थानीय तहको मतगणना सकिएको छ। त्यसमा पहिलो चरणको निर्वाचनमा पहिलो भएको नेकपा एमाले 11 स्थानमा जित हासिल गरेको छ भने नेपाली कङ्ग्रेसले 8 स्थानमा विजय भएको छ। माओवादी केन्द्रले पनि प्रधानमन्त्री शेरबहादुर देवाको गृह जिल्ला डडेलधुराबाट खाता खोलेको छ। नेकपा एमाले 1 नगरपालिका र 10 गाउँपालिकामा जित हात पारेको हो भने काङ्ग्रेसको किल्ला भत्काउँदै डडेलधुराको अमरगढी नगरपालिका सहित बझाङका 4, बाजुराका 2 र दार्चुला र बैतडका 1-1 गाउँपालिकामा एमाले विजय भएको छ।
प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृह जिल्लाको चुनावी परिणामले धक्का दिएको छ। देउवाको गृहनगर डडेलधुराको अमरगढी नगरपालिकामै एमाले विजय हात पारेको छ। अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वर प्रसाद ओझा विपिन विजयी हुनुभएको छ भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी हुनुभएको छ। अमरगढी जिताउन देउवा यसपटक एक साता सदरमुकाम बनाएर बस्नु भएको थियो। एमाले उम्मेद्वार विश्वेश्वर प्रसाद ओझाले कङ्ग्रेस उम्मेद्वार डिलीराज जोशीलाई 128 मत अन्तरले हराउनु भएको हो। ओझाले 3768 मत पाउनुभयो भने जोशीले 3640 मत पाउनुभयो। माओवादी उम्मेद्वार शोभा भट्टको पक्षमा 339 मत परेको छ। उपप्रमुखमा एमालेकी संगीता भण्डारी विजयी हुनुभयो। उहाँले 3517 मत पाउनुभयो। उहाँका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसकी पार्वती झुकालले 3269 मत पाउनुभयो। अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमाले विजय उत्सव मनाएको छ।
बझाङका 4 गाउँपालिकाहरू बित्थरचिर, थलारा, दुर्गाथली र मस्टा गाउँपालिकामा एमालेका प्रमुखले जित हात पारेका छन्। थलारा गाउँपालिका नेकपा एमाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत स्थानमा विजय भएको छ। एमालेका अध्यक्ष पदका उम्मेद्वार भुवनेश्वर उपाध्याय 2778 मत ल्याएर विजय हुनुभयो। उहाँका प्रतिद्वन्दी नेपाली कङ्ग्रेसका उम्मेद्वार राम खातीले 2081 मत ल्याउनु भयो। यस्तै उपाध्यक्ष पदमा एमालेकै गङ्गादेवी खडायत 2663 मत ल्याएर विजय हुनुभयो। उहाँकै प्रतिद्वन्दी नेपाली कङ्ग्रेसकी पिङ्की देवी भण्डारीले 2035 मत ल्याउनु बझाङकै बित्थरचिर गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बोहरा 2155 मत ल्याएर विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी कङ्ग्रेसका धनबहादुर खड्काले 1635 मत प्राप्त गर्नुभयो। यस्तै उपाध्यक्षमा एमालेकै जानकी बोहरा विजय हुनुभयो। यसै गरी दुर्गाथरी गाउँपालिकामा पनि नेकपा एमालेका प्रयागराज जोशी 1590 मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ। उपाध्यक्षमा एमालेकै पार्वती जपरेलले 1612 मत ल्याएर विजयी हुनुभयो। उहाँका प्रतिद्वन्दी नेपाली कङ्ग्रेसका जनक बहादुर दौल्यालले 1453 मत ल्याउनु भयो भने उपाध्यक्षमा कांग्रेसका शान्ति कुमारी महतले 1500 मत प्राप्त गर्नुभयो। एमालेले हिजो नै बझाङको मस्टा गाउँपालिकाबाट विजय हुँदै खाता खोलेको थियो। मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कर्ण कठायत विजय हुनुभएको थियो।
बाजुराका दुई गाउँपालिकामा पनि एमाले जित हात पारेको छ। गौमूल र पाण्डव गुफा गाउँपालिकामा एमालेका उम्मेद्वार विजयी भएका हुन्। गौमूल गाउँपालिकामा एमालेका प्रमुख पदका उम्मेद्वार हरिबहादुर रोकायले 2240 मत ल्याई विजयी हुनुभयो। उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका देवबहादुर रोकायले 1500 मत ल्याउनुभयो। त्यस्तै उपप्रमुखमा एमालेकै सीता रोकाया 2201 मत ल्याई विजयी हुनुभयो। उहाँको प्रतिद्वन्दी काङ्ग्रेसका उमा रोकायले 1500 मत ल्याउनुभयो। छवटा वडा रहेको यो गाउँपालिकामा पाँचवटा वडा नेकपा एमाले जितेको छ भने एउटा वडामा कङ्ग्रेस विजयी भएको छ। यस्तै बाजुराको पाण्डव गुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालीबहादुर साई र उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी हुनुभएको छ। अध्यक्षमा विजयी हुनुभएका साईले 1451 मत ल्याउनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका सुन्दर विष्टले 999 मत ल्याउनुभयो। उपाध्यक्षमा विजयी ऐनाले 1490 मत ल्याउनुभयो। उहाँका निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका तारा रोकायले 987 मत ल्याउनुभयो।
दार्चुलाको लेकम गाउँपालिकामा पनि नेकपा एमालेका परमानन्द जोशी विजयी हुनुभएको छ। उहाँ 2235 मत ल्याएर विजयी हुनुभएको। प्रतिद्वन्दी कङ्ग्रेसका उत्तम नाथले 2135 मत पाउनुभयो। उपाध्यक्षमा एमालेका माधवी जोशी 2230 मत ल्याएर विजयी हुनुभयो। प्रतिद्वन्दी कङ्ग्रेसका हरिना ओझाले 2150 मत मात्रै ल्याउनुभयो।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा पनि नेकपा एमाले विजयी भएको छ। एमालेका गोरखबहादुर चन्द 2608 मत प्राप्त गरी विजयी हुनुभएको हो। चन्दले शिक्षकबाट राजीनामा दिएर चुनाव लड्नुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कङ्ग्रेसका दिनेश बहादुर चन्दले 1728 मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट 2424 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कङ्ग्रेसकी बिन्दु चन्दले 1874 मत प्राप्त गर्नुभयो। छवटा रहेको पञ्चेश्वरमा नेकपा एमाले 3 वडामा जित हासिल गरेको छ भने 2 वडामा कङ्ग्रेस र 1 वडामा राप्रपा विजयी भएको छ।
नेपाली कङ्ग्रेसले पनि प्रदेश नम्बर 7 का 8 वटा स्थानीय तहमा विजयी भएको छ। डडेलधुराका 3, बजुरामा 2 र दार्चुला बझाङ र डोटीका 1-1 वटा स्थानीय तहमा कङ्ग्रेस विजय भएको हो। डडेलधुराका 2 गाउँपालिकामा नेपाली कङ्ग्रेस विजय भएको छ। आलिताल गाउँपालिकाका अध्यक्षमा नेपाली कङ्ग्रेसका बलबहादुर गुरुङ विजय हुनुभयो। उहाँले माओवादीका जगत पार्कीलाई 173 मतले हराउनु भयो। उपप्रमुख नेपाली कङ्ग्रेसकी ज्वाला बोगटी विजयी हुनुभयो। उहाँले माओवादीकी हरिना खत्रीलाई 224 मत अन्तरले पराजित गर्नुभयो। यसै गरी डडेलधुराकै बागेश्वर गाउँपालिकामा कङ्ग्रेसबाट कौशिला भट्ट विजयी हुनुभएको छ। भट्ट 2007 मत ल्याएर विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले 1844 मत ल्याउनुभयो। उपप्रमुख उहाँ नेपाली कङ्ग्रेसकै पदम बोहरा 1844 मतसहित विजयी हुनुभयो। प्रतिद्वन्दी एमालेका कमला मालीले 1495 मत ल्याउनुभयो। यसै गरी प्रधानमन्त्री शेरबहादुर देवालले मतदान गरेको गाउँपालिका गन्यापदुरामा पनि नेपाली कङ्ग्रेस विजयी भएको छ। निर्वाचन अधिकृत टेकराज जोशीका अनुसार गाउँपालिकाको प्रमुख कङ्ग्रेसका नवलसिंह मल्ल विजयी हुनुभएको छ। उहाँले 3369 मत प्राप्त गर्नुभयो। निकटतम प्रतिद्वन्दी एमालेका वीरेन्द्र मल्लले 1946 मत प्राप्त गर्नुभयो। उपप्रमुखमा कङ्ग्रेसकै कमला देवी ठगुना विजय हुनुभयो। ठगुनाले 3407 मत प्राप्त गर्नुभयो। एमाले कृष्ण देवी पनेरुले 1873 मत प्राप्त गर्नुभयो।
सत्तारूढ दल नेपाली काङ्ग्रेसले 4 स्थानमा जित हासिल गर्ने क्रममा बाजुराका 2 स्थानीय तहमा विजय भएको छ। बढीमालिका नगरपालिका र छेडदह गाउँपालिकामा कङ्ग्रेसले जितेको हो। बढीमालिका नगरपालिकामा नेपाली काङ्ग्रेसका पदम बडुवाल 2940 मत ल्याएर मेयर पदमा विजय हुनुभएको छ भने उपमेयरमा कविता बुढा विष्ट 2945 मत ल्याएर विजय हुनुभएको छ। मेयरका प्रतिद्वन्दी नेकपा एमालेका गगन रावलले 2902 मत ल्याउनुभयो भने उपमेयरमा गीता कुमारी रावलले 2852 मत ल्याएर पराजित हुनुभयो। 9 वडा रहेको नगरपालिकामा 5 वडामा एमाले विजयी र 4 वडामा नेपाली कङ्ग्रेसका उम्मेद्वार विजयी भएका छन्। यस्तै बाजुराको छेडदह गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका नरबहादुर राउत विजयी हुनुभएको छ। उहाँले 3705 मत ल्याएर विजयी प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी लालबहादुर ओलीले 3100 मत ल्याउनुभयो। यस्तै उपाध्यक्षमा कङ्ग्रेसकै कुन्ती बुढा साउँ 3671 मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी पवित्रा साईले 3125 मत ल्याउनुभयो। बाजुराका 9 स्थानीय तहमा एमाले र काङ्ग्रेसले 1-1 स्थानीय तहमा विजय हासिल गरेका छन्।
डोटीको डाक्टर केआई सिंह गाउँपालिकामा नेपाली कंग्रेस विजय भएको छ। कंग्रेसका उम्मेद्वार लोकेन्द्र बहादुर साईले 3188 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एघेरा जोशीले 1621 मत पाउनुभयो। यस्तै कंग्रेसकै मीना विष्टले 3175 मत ल्याएर उपप्रमुख विजय हुनुभयो। निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मीदेवी जोशीले 1619 मत प्राप्त गर्नुभयो।
दार्चुलाका 3 स्थानीय तहको मतगणना सकिएको छ। महाकाली नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ भने लेखम गाउँपालिका र अफि हिमाल गाउँपालिकामा एमाले विजयी भएको छ। महाकालीमा कङ्ग्रेसका हंसराज भट्ट प्रमुख र सुना बोहरा उपप्रमुखमा विजयी हुनुभएको हो। प्रमुख भट्टले 4043 र उपप्रमुख बोहराले 4132 मत ल्याउनु भयो। भट्टका निकटतम प्रतिद्वन्दी एमालेका नरसिंह बोहराले 3476 र बोहराका निकटतम प्रतिद्वन्दी दुर्गा धामीले 3344 मत ल्याउनु भयो। नेपाली काङ्ग्रेसले बझाङको काँडा गाविसबाट गाउँपालिका प्रमुख उपप्रमुखमा विजयी हुँदै हिजो खाता खोलेको थियो।
नेकपा एमालेले दार्चुलाको लेकम गाउँपालिका र अपि हिमाल गाउँपालिकामा विजय प्राप्त गरेको छ। लेकम गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार परमानन्द जोशीले 100 मतान्तरमा विजय हुनुभएको छ। उपाध्यक्षमा पनि एमालेकै तर्फबाट माधवी जोशीले 2230 मत ल्याएर विजय हुनुभएको छ। यसै गरी अपि हिमाल गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार धर्मानन्द मन्याल डिएन जागी घरेले 1249 मत ल्याएर विजय हुनुभयो। उहाँले आफ्ना प्रतिद्वन्दी माओवादी केन्द्रका भगत सिंह ठेकरेलाई 261 मतले पराजित गर्नुभयो। उपाध्यक्षमा नेकपा एमालेका उर्मिला बोहराले 1336 मत प्राप्त गर्नुभयो। निकटतम प्रतिद्वन्दी कङ्ग्रेसका देवकी ठकुरे 913 मत ल्याएर पराजित हुनुभयो।
एमाले र कङ्ग्रेसले जितको दौड गरिरहेका बेला माओवादी केन्द्रले भने आज मात्रै खाता खोलेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लाबाट माओवादी केन्द्रले खाता खोलेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ। डडेलधुराको अजयमेरु गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट विकास निर्वाचित हुनुभएको हो।
14 गते कङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थगित भएको जय पृथ्वी नगरपालिकाको मतदान आज सम्पन्न भएको छ। कडा सुरक्षा व्यवस्थाका बीच सुरु भएको मतदानमा मतदाताको सहभागिता उल्लेख रहेको थियो। 1314 मतदाता रहेको पाण्डु उच्च माविमा रहेको मतदान केन्द्रमा 991 मत खसेको छ। आजदेखि नै मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
माओवादी केन्द्रको विजय जुलुसमाथि एमालेका कार्यकर्ताले ढुङ्गामुडा प्रहार गर्दा अछामको रामारोशनमा माओवादीका 8 कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये 2 उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ। रामारोशन गाउँपालिकाको वडा नम्बर 1 मलातीकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुङ्गामुडा प्रहार गरेका थिए। मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुडा प्रहार गरेको माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेद्वार सरस्वती रावलले जानकारी दिनुभयो।
आज शुक्रबार, अब साप्ताहिक स्तम्भ कृषि खबरको पालो।
नमस्कार, कृषि खबरमा यहाँहरूलाई स्वागत छ। म सीताराम ओझा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 7 नम्बर प्रदेश कैलाली जिल्लामा गत पुसदेखि कार्यान्वयन भइरहेको गहुँ सुपोर्जन कार्यक्रम यसपालि प्रभावकारी देखिएको छैन। परियोजना अन्तर्गत चरणमा परेका साबिकका पहलवानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रको 1000 हेक्टरमा गहुँ बालीको सुपोर्जोन कार्यक्रम कार्यान्वयन गर्न लागि अवस्थामा चालु आर्थिक वर्षमा सामान्य काम हुनु बाहेक अन्य कुनै काम अगाडि बढ्न नसकेको हो। कैलाली जिल्लामा सो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा झन्डै 6,47,00,000 बजेट विनियोजन गरिएकोमा विभिन्न कारणले 10 योजनाको केही रकम फ्री जाने भएको छ। आजको कृषि खबरमा हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको गहुँ सुपर जोन कार्यालय उदासीपुरका प्रमुख रामानन्द यादवसँग कुराकानी गरेका छौँ।
मेन कुरो के छ भने यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरणमा व्यवसायीकरण गर्ने, यान्त्रिकरण गर्ने, औद्योगिकरण गर्ने ती कुरोको प्रोग्रामलाई हामीले हेर्दाखेरि अहिले हामीले भौतिक प्रगतिमा हामी 85% जति प्रगतिमा छौँ। हामी यी कामहरू हामी भइरहेको छ र ठुल्ठुला काम हाम्रो भइरहेको छ।
माटो परीक्षण लगायतका धेरै कामहरू भए, अब त्यो भइसकेपछि के चाहिँ परिवर्तन हुन्छ त गहुँको उत्पादनमा?
त्यसै पालिको रिपोर्ट क्रप कटिङ भनेपछि कति उत्पादन भयो त हाम्रा, त्यो उत्पादन गर्नको लागि हामीले अस्ति क्रप कटिङ गरे, क्रप कटिङको रेकर्ड अनुसारमा जति हामीले उत्पादन गरेलाई सुन्नुहोस् त एकपल्ट हाम्रो साथीहरू सबै किसान दाजुभाइलाई, गत वर्षमा 36.43 क्विन्टल प्रति हेक्टर थियो भने यो वर्षमा गहुँको उत्पादन 40.03 क्विन्टल प्रति हेक्टर भयो, जुन कि अरू गत वर्षभन्दा यसपालि 12 प्रति कट्ठा बढी उत्पादन भएछ। यसमा सुपर जोनको साथ साथै यसपालिको मौसमले पनि साथ दियो, तापक्रमले पनि साथ दियो, सुपर जोनबाट पनि बिचबिच हामीले किसानलाई तालिम दिए र मौसमको साथले गर्दाखेरि 3.6 क्विन्टल प्रति हेक्टरमा वृद्धि भयो, जुन कि किसानले बुझ्ने कुरो 12 किलो प्रति कट्ठा उत्पादन भयो। सुपर जोनभित्र मात्रै यसपालि हामीले गहुँ उत्पादन गरेको र बिक्री गर्दाखेरि 88,81,55,670.50 रुपियाँ बिक्री हो, जसमध्ये गत वर्ष भन्दा हाम्रो 7,98,74,147 बढी भएको छ।
सुपर जोन कार्यक्रम अन्तर्गत कृषक समूह, सहकारी संस्था र कृषि उद्यम मार्फत यो कार्यक्रम सञ्चालन र कार्यान्वयन गरिराख्नु भएको छ। त्यसका लागि उन्नत बिउ बिजन, मल खाद, सिँचाइ, कृषि यन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र लगायतका धेरै कामहरू गरिसक्नु भएको छ। अब गर्न बाँकी चाहिँ के हो त?
भौतिक प्रगति छ, वित्तीय प्रगति के छ, सबैलाई हामीले सम्झौता गरेर दिइसकेको छु। काम हुँदैछ, 4-5 दिनमा चुनावले गर्दाखेरि कतिको सम्पर्क हुन्छ सबै सम्पर्कमा आएछन्। यसपालि हामीले खालि स्थापना गर्ने हो, अर्को सालदेखि मात्रै उत्पादन जस्तो कस्टम हेरिङको ट्रेक्टर किन्नु पर्ने थियो, मिनी ट्रेक्टर किन्नु पर्ने, कल्टिभेटर, रोटाभेटर यिनीहरू किन्नु पर्ने, यो काम यथार्थमा मात्रै हुन्छ हाम्रो। अब हामीले गहुँको सिजनमा भाडामा दिएर 20% छुट भाडामा दिएर किसानलाई दिन्छौँ र यसको इफेक्ट परिरहेको छ। यो ल्याबको कुरो, ल्याबको मेसिनहरूमा पनि आइसक्यो तर सञ्चालन केही भएको छैन। यी सञ्चालन साउनदेखि हामी सुरु गर्छौँ, अहिलेदेखि तुरन्तै साना सिँचाइबाट सिँचाइ गऱ्यो, बोरिङ चल्दैछ हाम्रो ठाउँ ठाउँमा।
गहुँको सुपर जोन कार्यक्रमलाई सफल गर्नका लागि यो वर्ष प्रारम्भिक चरणका कामहरू मात्रै भए, बाँकी काम चाहिँ अर्को वर्षबाट सुरु हुन्छ भन्नु खोज्नु भयो?
सुरुवातको वर्ष सर, यसलाई जिरो वर्ष पनि भनिन्छ। यसमा हामीले ग्यारेन्टीको साथ यति गर्छौँ उति गर्छौँ होइन, कतिसम्म हुन्छ त्यो गर्दै जान्छौँ हामीले। सुरुवात वर्ष यो 10 वर्षको योजना हो, 10 वर्षमा हामीले प्रति वर्ष किसानलाई 10% कम से कम गहुँ उत्पादन बढाउनु पर्ने हो। त्यो गहुँ उत्पादन भएपछि बल्ल हामीलाई टार्गेट पूर्ति हुन्छ। 10% बढाउनुको लागि के गर्नुपर्ने हो, मेसिनको कुरो के छ, सिँचाइको कुरो के छ, बिजुलीको कुरो के छ, सडकको कुरो के छ, सबै प्राङ्गारिक मल, जैविक मल, सबै काम हामी गर्दै जान्छौँ। किसान समूह सहकारीहरूले यदि उत्पादन एकदम राम्रो गरियो बल्ल हामीले पास भएको जस्तो देखिन्छ, सफल भएको नत्र यति उत्पादन त किसान कहिले पनि गरिराखेको छ।
सुरुवाती काम गर्दाखेरि आएको बजेट समयमै काम गर्न सकेन भने फिर्ता जाला नि फेरि
जान्छ, किनभने 6 महिनाको प्रोग्राम, वर्षभरिको प्रोग्राम भयो। दोस्रो नम्बर चुनावले गर्दा फेरि म आजै मात्रै आएको अफिसमा 7-8 दिनदेखि धनगढी नै थिएँ, त्यस कारणले धेरै पैसा फ्री त हुँदैन, तर हेरौँ हाम्रो केही न केही पैसा फ्री हुन्छ।
भनेपछि अर्को आर्थिक वर्ष अथवा आगामी आर्थिक वर्षबाट उत्साहका साथ सुरु गरिन्छ भन्ने आशा गरौँ।
यो वर्ष भन्दा अर्को वर्ष आउने वर्षमा पक्कै राम्रो हुन्छ भन्ने आशा म सबैलाई दिलाउन चाहन्छु। र यो वर्षमा अलिकति हामीलाई पनि कन्फ्युज भयो, कहिलेदेखि सुरु गर्ने, कुनै स्टाफ आउने, कहिले के काम गर्ने, त्यो कुरो पनि गर्दाखेरि पनि केही उन्नति हाम्रो प्रगतिमा केही न केही बाधा परेको छ। अर्को सालदेखि यी सिस्टम सबै हट्छ, अफिस स्थापना गर्ने, स्टाफ ल्याउने, यो गर्ने, व्यवस्थापन गर्ने, त्यो काम सबै भइसकेको हुनाले अर्को सालदेखि हाम्रो यो प्रगति राम्रै हुन्छ जस्तो आशा छ मलाई।
किसानहरू पनि यो परियोजना मार्फत किसानहरूले आगामी वर्षबाट थप लाभ उठाउन सक्छन्।
किसानहरूलाई म के अनुरोध गर्छु भने अहिले तुरन्तै साउनमा प्याकारगोलासतिर हाम्रो प्राङ्गारिक मल 40 मेट्रिक टन आउँदैछ, जुन कि 75% छुटमा हामी वितरण गर्छौँ। किसानको खेतमा मल गयो, किसानको खेतमा सिँचाइ गयो, किसानको खेतमा उन्नत बिउ गयो भने पक्कै उहाँहरूले लाभान्वित हुनुहुन्छ र उत्पादन वृद्धि हुन्छ।
हवस् त, आजको कृषि खबर सकियो, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक।
कङ्ग्रेसको गढ रहेको डडेलधुराको अमरगढी किल्ला एमाले भत्कायो, धनगढीमा आफ्नै जिल्ला अध्यक्षको वडामा एमालेको पत्ता छ।
प्रदेश नम्बर 7 का 88 स्थानीय तहमध्ये 20 स्थानीय तहको नतिजा सार्वजनिक। नेकपा एमाले 11 र नेपाली कङ्ग्रेस 8 स्थानीय तहमा विजयी। माओवादी केन्द्रले पनि प्रधानमन्त्री देवाको गृह जिल्लाबाट खाता खोल्यो।
अत्यधिक चासोका साथ हेरिएको धनगढी उपमहानगरको मतगणनाको कार्य कछुवा गतिमा, गणक टोली बढाएर मतगणनालाई तीव्रता दिन माग। स्थान अभावले गणक टोली बढाउनै नसकिने मुख्य निर्वाचन अधिकृतको दावी।
र झडपका कारण स्थगित गरिएको बझाङको पाण्डु उच्च मावि मतदान केन्द्रमा आज मतदान सम्पन्न। अछाममा भएको झडपका 2 जना घाइतेलाई काठमाडौँ लगियो।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
साँझ 6:30 बजेको आजको खबर सकियो। राति 10 बजे अर्को समाचार बुलेटिन प्रसारण हुनेछ। निर्वाचनको ताजा अपडेटका लागि दिनेश एफएम 93.8 MHz सुन्दै गर्नुहोला। हामी ताजा जानकारी प्रत्यक्ष तपाईँलाई जानकारी गराउने प्रयासमा रहि नै रहेका छौँ। अहिलेलाई यो बुलेटिनबाट सीताराम ओझा र दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्ते।